एक समय थियो जब एक क्रिश्चियनले अर्को क्रिश्चियनलाई भेट्दा खुसीले आनन्दित हुने गर्दथ्यो. अर्को विश्वासीलाई भेटेकै अवसरमा खसी राँगा ढालेर सेवा सत्कार गरिने गरिन्थ्यो. तर अहिले समय परिवर्तन भएको छ. त्यस्तो दृश्य अहिले विरलै देख्न पाइन्छ. अब त हामीलाई क्रिस्चियनहरूलाई देखेर वाक्क लाग्न थालिसकेको छ. किनकि हामी ठान्छौँ कि क्रिस्चियनहरू सबैले केवल मुखौटा पहिरोदो रहेछन्, सबै ढोङ्गीहरू रहेछन्, सबै उस्तै त छन्. अब त हामी यसरी सोच्न थालिसकेको छौँ कि संसारमा केवल म मात्र धर्मी छु, म एकजना मात्र ठिक छु, अरू सबै खत्तम छन्, बेकारका छन्। अगमक्त एलियाले चाहिँ केवल म मात्र अब धर्मी जन बाँकी रहेको छु भने हामी सोच्न पुग्दछौँ. तर जब हामी संसारको मूर्ति पूजाहरू मूर्तिहरूको सामु घुँडा नटेक्ने अरू भाइहरूलाई, अरू क्रिस्चियनहरूलाई भेट्छौँ, तब हामी आफैलाई नम्र तुल्याइएको हामी पाउँछौँ कि म मात्र होइन रहेछ. जस्तो एलियाको समयमा परमेश्वरले भन्नुभयो कि मैले त्यहाँनिर मूर्तिहरूको सामु, बाल देवताको सामु नन्युरिने र चुम्बन नगर्ने हजारौँ सुरक्षित राखेको छु. जब हामी एलियाको अनुभव गर्छौँ हामी शर्मित हुँदछौँ, हामी नम्र हुन पुग्दछौँ. त्यसै गरी अर्को एक विश्वासयोग्य क्रिस्चियनलाई, प्रभुको भय मान्ने व्यक्तिलाई, धर्मी जनलाई देख्दा अब्राम पनि प्रोत्साहित भएको हुनुपर्दछ. अब्राम जसले परमेश्वरबाट बोलावट पाएको थियो, जससँग परमेश्वरले प्रतिज्ञा अथवा करार बाँध्नु भएको थियो, उनै अब्राहमलाई अर्को एउटा यस्तो व्यक्तिले भेट्नुहुन्छ जुन व्यक्ति पनि आशिषित, धर्मी र प्रभुको भय मान्ने व्यक्ति थिए. र यो कुराले अब्राहमलाई उत्प्रोत्साहित साथसाथै उसलाई विनम्र पनि तुल्याएको हुनुपर्दछ. आउनुहोस् हामी चौध अध्यायबाट हेर्नेछौँ. उत्पत्ति चौध अध्यायबाट हामीले उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचनलाई श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ. गत हप्ता हामीले उत्पत्ति बाह्र अध्यायदेखि पन्ध्र अध्यायसम्मबाट हेऱ्यौँ, तर मैले चौध अध्यायको सत्रदेखि चौबिस पदलाई प्रचार नगरिकनै छोडेको थिएँ. तपाईँलाई याद छ भने मैले यो यसकारण गरेँ किनकि मेरो विचारमा मल्किसेदक बारे छुट्टै वचन प्रचार हुन जरुरी छ, जसको बारेमा नयाँ करारमा विशेष हिब्रू पाँच अध्यायमा, छ अध्यायमा र सातको पुरा अध्यायमा उल्लेख गरिएको छ र यसुसँग उनलाई तुलना गरिएको छ. मल्किसेदकको बारेमा बाइबलमा थोरै लेखिएको पाए तापनि उसको ठुलो महत्व, ठुलो भूमिका रहेको हामी पाउँदछौँ. र यस समय हामी चौध अध्यायको सत्रदेखि चौबिस पदसम्म पढ्नेछौँ र परमेश्वरको वचनलाई हामी विस्तृत रूपमा हेर्दै जानेछौँ. मलाई लाग्छ तपाईँले उत्पत्तिको पुस्तकलाई भेटाइसक्नु भएको छ. यदि तपाईँ नयाँ हुनुहुन्छ, तपाईँ बाइबलसँग त्यति परिचित हुनुहुन्न भने यो पुस्तक तपाईँले सुरुमै पाउनुहुन्छ. बाइबलको सुरुकै पुस्तक उत्पत्तिको पुस्तक हो र मैले अध्याय भनिरहेको छु. अध्यायले ठुला ठुला अङ्कहरूलाई जनाउँदछ र पदहरूले साना साना अङ्कहरूलाई जनाउँदछ. तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू उपलब्ध पक्कै पनि पछाडि छन्, तपाईँले लिन सक्नुहुन्छ. तपाईँसँग बाइबल घरमा पनि छैन भने तपाईँले हाम्रो तर्फबाट उपहार स्वरूप त्यो बाइबल लान सक्नुहुन्छ र पढ्ने गर्न सक्नुहुन्छ. उत्पत्ति चौध अध्यायको सत्रदेखि चौबिस पद. कदोर्लाओमेर र तिनका मित्र राजालाई जितेर फर्कदा साबेक उपत्यका अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए. अनि सालेमका राजा मल्किसेदक रोटी र दाखमत लिएर अब्राम कहाँ आए. उनी सर्वोच्च परमेश्वरका पुजारी थिए. उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष मिलोस्। सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तिम्रा शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो. अनि अब्रामले उनलाई सबै कुराको प्रशंसा दिए. तब सदोमका राजाले अब्रामलाई भने, मलाई मानिसहरू मात्र देऊ तर धनमाल चाहिँ तिमी नै राख्नु. तर अब्रामले सदोमका राजालाई भने, स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईँको कुनै पनि थोक म लिने छैन, नत्र त मैले अब्राहमलाई धनी तुल्याएँ भनेर तपाईँले भन्नुहुनेछ. मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भाग बाहेक म केही हिस्सा लिने छैन. आनेर, एस्को र मम्रेले चाहिँ आफ्ना भागहरू लिउन्. यस खण्डमा जम्मा दुईजना मुख्य हामी पात्रहरू पाउँदछौँ. जम्मा दुई मुख्य पात्रहरू, पहिलो मल्किसेदक र दोस्रो अब्राहम. हामी यी दुई पात्रहरूलाई हामी विचार गर्नेछौँ. हामी पहिले मल्किसेदेकको बारेमा हेर्नेछौँ र त्यसपछि अब्राहमको प्रत्युत्तरलाई हेर्नेछौँ. सो तपाईँले वचनको बुदाहरू टिप्दै हुनुहुन्छ भने तपाईँले यी दुईवटा नामहरू लेख्न सक्नुहुन्छ. सजिलो छ, फर्स्ट मल्किसेदेक, पहिलो मल्किसेदेक र दोस्रो अब्राहम. पहिलो मल्किसेदेक, हामी सोध्नुपर्ने पहिलो प्रश्न भनेको मल्किसेदेक को थिए र दोस्रो प्रश्न मल्किसेदेकले के गरे. सो हु वाज मल्किसेदेक एन्ड वाट डिड हि डु. पहिलो मल्किसेदेक को थिए, पहिले उनी को थिएन म तपाईँलाई बताउन चाहन्छु. मल्किसेदेक नोआको छोरा सेम थिएनन्, धेरैले त्यस्तै ठान्ने गर्दछन्. उनी स्वर्गदूत पनि थिएनन्, मल्किसेदेक ख्रिस्टको प्रकटीकरण अथवा क्राइस्टोफानी पनि थिएनन्, ख्रिस्टको प्रतिनिधि पनि थिएनन्. यदि थियो भने बाइबलले यसबारे बताउने थियो, बाइबलले हामीलाई अन्धकारमा छाड्ने थिएन. त्यसो भए मल्किसेदेक को थिए, उनी वास्तवमा को थिए? पहिलो, उनी एक रहस्यमय मानिस थिए. हि वाज अ मिस्टिरियस म्यान. ऊ अचानक देखा पर्दछ र अचानक हराउँदछ. ऐतिहासिक रूपमा उत्पत्ति 14:17-18 हामी मल्किसेदेकलाई पहिलोचोटि पाउँछौँ र अन्तिमचोटि पाउँछौँ. यद्यपि उसको बारेमा बाइबलको अन्य खण्डले, भजन सङ्ग्रहले र हिब्रूका पुस्तकले उल्लेख गरे तापनि उसको ऐतिहासिक प्रकटीकरण भनेको अहिले मात्र हो. यो बाहेक हामी फेरि मल्किसेदेकलाई दृश्यमा हामी भेट्दैनौँ, उनी फेरि देखा पर्दैनन्. हिब्रू 7 अनुसार मल्किसेदेक बिना पिता, बिना माता, बिना वंशौली, जीवनको आदि र अन्त्य नभएका मानिस थिए. यसको अर्थ यो होइन कि उनको वास्तवमै माता पिता थिएनन्, मल्किसेदेक पक्कै पनि भगवान हुनुपर्छ यो अर्थमा हामीले लिन मिल्दैन. यसको सामान्य अर्थ यो हो कि उसको पिता र माता को थिए कसैलाई पनि थाहा छैन र बाइबलले यसबारे उल्लेख गरेको छैन. र उत्पत्ति पुस्तकको सन्दर्भमा यो एक असाधारण र अनौठो कुरा हो. कसरी? किनकि उत्पत्तिको पुस्तक एक विस्तृत होइन पारिवारिक पृष्ठभूमि र वंशावलीहरूले भरिएको पुस्तक हो. जब बाइबलले उत्पत्ति पुस्तकमा कसैको हामीलाई नाम दिँदछ भने उसको नाली विस्तार लगाएको हामी पाउँदछौँ. उदाहरण दिँदा तपाईँ अब्राहम लिनुहोस्. जब अब्राहमको बारेमा तपाईँ भन्नुहुन्छ, हामीलाई अब्राहम को थिए, उनको पिताको 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 पिता पनि हामीलाई थाहा छ. अब्राहमको पत्नीको नाउँ हामीलाई थाहा छ, पत्नीको उमेर समेत हामीलाई थाहा छ, हामीलाई अब्राहमको उमेर थाहा छ, अब्राहमको पेसा थाहा छ, उसको मृत्युबारे थाहा छ, अब्राहमको बारेमा हामीलाई प्रायः धेरै कुरा थाहा छ. किनकि उत्पत्तिको पुस्तकको विशेषता भनेकै कुनै पनि व्यक्तिको बारेमा विस्तृत रूपमा जानकारी दिनु हो. तर मल्किसेदेकको बारेमा, उसको पिता को थियो, उसको माता को थियो, कुन घरानाको थिए, हामीले केही पनि थाहा छैन. बाइबलले केही पनि बताउँदैन. यो एक अनौठो कुरा हो र यसको अर्थ यही हुन्छ कि मल्किसेदेक एक रहस्यमय व्यक्ति थिए, तर उनी एक साधारण मानिस थिए. हामी बुझ्नुपर्ने कुरा, मल्किसेदेक पनि एक साँचो विश्वासी थिए. जोन क्याल्भिनले उनको बारेमा यसरी भनेका छन्, संसारको भ्रष्टताको बीचमा उनी एक्लै त्यो देशमा त्यो भूमिमा धर्मको एक इमान्दार र सोझो निर्माता र संरक्षक थिए. सो मल्किसेदेक रहस्यमय व्यक्ति थिए, मानिस थिए. दोस्रो, उनी सालेमका राजा थिए. हाम्रो अगाडिको वचनको खण्डले त्यही भन्दछ कि मल्किसेदेक जो सालेमका राजा थिए ऊ अब्राहम कहाँ भेट्न आए. उनी वास्तविक ठाउँको वास्तविक राजा थिए. सालेमले यरुसलेमलाई जनाउँदछ. वचन सङ्ग्रह 72:6 तपाईँले त्यहाँनिर यसरी लेखेको पाउनुहुन्छ कि सालेममा अर्थात् यरुसलेममा उहाँको अथवा परमेश्वरको वासस्थान र बस्ने ठाउँ सियोनमा छ. सो मल्किसेदेक यरुसलेमका राजा थिए. मल्किसेदेक केवल एक राजा मात्र नभए उनी धार्मिकता र शान्तिको राजा थिए. हिब्रू 7 अनुसार, किनकि हिब्रू 7 भनेको उत्पत्ति 14 टिप्पणी हो, तपाईँले यसरी लिन सक्नुहुन्छ. र हिब्रू 7:14 यसरी बताउँदछ कि मल्किसेदेकको नाउँको अर्थ अनुसार यिनी पहिले धार्मिकताको राजा र त्यसपछि चाहिँ सालेमका राजा अर्थात् सालेम शान्तिका राजा हुन्. यानि हिब्रू शब्द मेलेक र सेदेक मिलेर मल्किसेदेक नाउँ बनेको छ. मेलेक र सेदेक, मेलेक अथवा मलिक पनि भन्छ. मलिकको अर्थ हुन्छ राजा र सेदेकको अर्थ हुन्छ धर्मी. सो मल्किसेदक एक धर्मी राजा थिए र एक त्रिपरिकारको अनुसार कनानीहरूको तीव्र भ्रष्टताको बीचमा र सदोमका राजा जस्ता घृणित मूर्ति पूजा र मानिसहरू घोर अनेक अनैतिकताको विपरीत यी मानिस मल्किसेदक धर्मी थिए उनी धर्मी थिए धर्मी राजा थिए भन्नुको अर्थ यो होइन कि उनी निष्पाप थिए उनी आफै मुक्तिको लागि योग्यको थिए भन्ने अर्थ लाग्दैन तर यसको अर्थ यही हुन्छ कि उनी एक इमान्दार र पवित्र जीवन जिउने परमेश्वरको भय मान्ने किसिमको राजा थिए उनी एक अयुब जस्तै निर्दोष असल क्रिस्चियन थिए उनी अद्वितीय थिए तर निष्पाप भने थिएनन् र धर्मी त्यो अर्थमा हामी निष्पापको अर्थमा सिद्धताको अर्थमा हामी लिन सक्दैनौँ किनकि बाइबलले भन्दछ रोमिन तिन अध्यायले कि धर्मी कोही छैन एकजना पनि छैन धर्मी केवल ख्रिस्ट मात्र हुन्छ केवल ख्रिस्ट मात्र सिद्ध हुनुहुन्छ तेस्रो अभिमेलेक सरी हामी मल्किसेदकको बारेमा हेरिरहेका छौँ तेस्रो उनी सर्वोच्च परमेश्वरका पुजारी थिए सो रहस्यमय मानिस दोस्रो सालेमका राजा र तेस्रो परमेश्वरका पुजारी सर्वोच्च परमेश्वरका पुजारी तपाईँमा तपाईँसँग भएको बाइबलले पनि त्यही भन्दछ होइन 18 पदले हेर्नु त उनी सर्वोच्च परमेश्वरका पुजारी थिए तपाईँ सुन्नुभयो मल्किसेदेक सर्वोच्च परमेश्वरका पुजारी थिए उनी राजा थिए तर उनी पुजारी पनि थिए उनी राजा पुजारी थिए अथवा उनी पुजारी राजा थिए प्रिस्ट किङ ओ किङ प्रिस्ट थिए सो पुरानो कराको इतिहासमा तपाईँले फेरि ध्यान दिनुपर्छ कि कुनै पनि व्यक्तिले एकै समयमा राजा र पुजारी यो दुवै पद उनीहरूले वहन गर्दैन थिए कि त राजा कि त पुजारी पुजारी र अगमवक्ता हुन सक्थ्यो राजा र अगमवक्ता हुन सक्थ्यो तर राजा र पुजारी हुन सक्दैन थियो मिल्दैन थियो किनकि मोसाको व्यवस्थाले यी दुवै ओहदा धारण गर्ने विषयमा एकदम निषेध गरेको हामी पाउँदछौँ यदि कुनै व्यक्तिले यी दुवै पद वहन गर्ने कोसिस अथवा दुसाहस गर्यो भने उसको नतिजा भयानक हुने थियो यद्यपि बाइबलमा फेरि त्यहाँ केही असफल प्रयासहरू भएको हामी पाउँदछौँ राजाले पुजारी बन्ने प्रयास गरेको पाउँदछौँ र त्यसलाई घोर विरोध गरेको पनि हामी पाउँदछौँ तर मल्किसेदक भने दुवै थिए मल्किसेदक राजा थिए मल्किसेदक पुजारी थिए उनी राजा र पुजारी थिए यो असामान्य कुरा थियो र यो एक अपवाद थियो एक्सेप्सन थियो एक्सेप्सनल केस थियो कारण मल्किसेदेक ख्रिस्टको प्ररूप थिए छाया थिए ख्रिस्टको नक्कल थिए चौथौ यसलाई हाम्रो चौथौ उपबुधामा ल्याउँदछ मल्किसेदक को थिए मल्किसेदक एक रहस्यमूलक मानिस राजा पुजारी रूपमा एक यीशु ख्रिस्टको उत्तम प्ररूप छाया अथवा नक्कल थिए सो मल्किसेदक यीशु ख्रिस्टको छाया प्ररूप अथवा नक्कल थिए मल्किसेदक सेम स्वर्गजूत र ख्रिस्ट नभई तर ख्रिस्टको प्ररूप अथवा नक्कल वा छाया थिए मैले स्याडोलाई मैले छाया भनिरहेको छु कपीलाई मैले नक्कल भनिरहेको छु र टाइपलाई मैले प्ररूप भनिरहेको छु मल्किसेदकको पहिचान र उनले वहन गरेको पदले ख्रिस्टको पहिचान ख्रिस्टको पद अथवा ओहदाहरूको छायाको अथवा नक्कलको रूपमा काम गर्दछ वास्तवमा पुराना गरम भएको हामीले पाउने जति पनि विषयवस्तुहरू छन् जति पनि चरित्रहरू छन् पात्रहरू छन् घटनाहरू छन् ती सबै यीशु ख्रिस्टका प्ररूप हुन् पुराना गरम हुने सबै कुराहरूले यीशु ख्रिस्टलाई नै इङ्गित गरिरहेछ सङ्केत गरिरहेको हामी पाउँदछौँ त्यसकारण यीशु आफैले पनि लुका 24 अध्यायमा भन्नुभएको छ कि मोसाले भजन सङ्ग्रहले अगमवक्ताले मेरो विषयमा लेखे सो सम्पूर्ण पुरानो करार यीशु ख्रिस्टको विषयमा हो र मल्किसेदक एउटा एक अद्वितीय एक छुट्टै किसिमको अपवाद एउटा पात्र भए तापनि मल्किसेदक यीशु ख्रिस्टकै एक छाया थिए प्ररूप थिए कसरी हामी हेर्दै जान्छौँ पहिलो हिब्रूको पुस्तकले मल्किसेदक धार्मिकता र शान्तिका राजा थिए भनी भन्दछन् यीशु ख्रिस्ट पनि जो मल्किसेदकको दर्जा अनुसार राजा हुनुहुन्छ हिब्रू 7 अध्याय अनुसार धार्मिकता र शान्तिको राजा हुनुहुन्छ यीशु ख्रिस्ट पनि उहाँ परमेश्वरको पुत्र हुनुभएको कारण मात्र उहाँ धर्मी हुनुहुन्न तर उहाँले यस पृथ्वीको जीवनद्वारा पार्थिव जीवनद्वारा उहाँले धार्मिकता हासिल गर्नुभएको छ, उहाँले व्यवहारिक रूपमा आज्ञाकारिता उहाँले कमाउनु भएको छ, धार्मिकता हासिल गर्नुभएको छ, उहाँले धर्मी र निष्पाप यस पृथ्वीमा हुँदाखेरि जिउनु भएको छ मानिसको रूपमा, र क्रुसमा उहाँको मृत्युद्वारा हामी पापीहरूको निम्ति उहाँको धार्मिकता यीशु ख्रीष्टको धार्मिकता हामी पापीहरूको निम्ति सुरक्षित राखिएको छ, सुरक्षित गरिएको छ, र परिणामस्वरूप परमेश्वरसँगको शान्ति अब पापी मानिसहरूको लागि उपलब्ध भएको छ। हामी शान्ति शब्दसँग एकदमै सुपरिचित छौँ, तर शान्ति भनेको के हो तपाईँले कहिले सोध्नु भएको छ? शान्ति के हो? शान्ति एक अनुभव वा भित्री भावना वा दुःख कष्टको अनुपस्थिति होइन, सबै कुरा ठिक महसुस गर्नु शान्ति होइन। इट्स नट अबाउट योर फिलिङ, तपाईँको यो अनुभूतिको बारेमा, भावनाको बारेमा होइन, यो तपाईँको अनुभवको बारेमा होइन, परिस्थितिको बारेमा होइन। शान्ति शान्ति बाइबलको अनुसार परमेश्वरसँगको मिलाप हो, शान्तिले परमेश्वरसँगको मिलापलाई जनाउँदछ, किनकि स्वभावैले हामी परमेश्वरका शत्रुहरू थियौँ, स्वभावैले हामी पवित्र परमेश्वरसँग लडिरहेका थियौँ, लडाइँमा थियौँ, युद्धमा थियौँ। परमेश्वर र पापी मानिसभित्र कुनै शान्तिको सम्बन्ध थिएन, र पवित्र परमेश्वरसँग शान्तिमा आउन अथवा मिलापमा आउनको निम्ति हामी पवित्र धर्मी हुन जरुरी थियो। र हामीलाई सुसमाचार यही छ कि ख्रीष्ट धर्मी राजा हुनुहुन्छ, जसले क्रुसमा मरेर हामीलाई परमेश्वरको मिलापमा अथवा शान्तिमा ल्याउनु भएको छ। हामी र परमेश्वर बीचको शत्रुता क्रुसमा अब अन्त भएको छ। सुप्रियहरू, यो धार्मिकता र शान्ति यो शब्दलाई एकअर्काबाट छुटाउन मिल्दैन। धार्मिकता बिना तपाईँ शान्ति प्राप्त गर्न सक्नुहुन्न। यीशु ख्रीष्टको धार्मिकता बिना हामी परमेश्वरसँगको शान्ति हामी प्राप्त गर्न सक्दैनौँ। दोस्रो, मल्किसेदक सर्वोच्च परमेश्वरका पुजारी थिए। यीशु ख्रीष्ट पनि मल्किसेदकको दर्जा अनुसार पुजारी हुनुहुन्छ। यीशु राजा हुनुहुन्छ र यीशु पुजारी हुनुहुन्छ। सो मल्किसेदकको ओहदाले यीशु ख्रीष्टको ओहदालाई जनाइरहेको थियो। यीशु ख्रीष्ट राजा र पुजारी दुवै हुनुहुन्छ। उहाँ यहुदाको कुलबाट उत्पन्न हुनुभएको पुजारी हुनुहुन्छ, जो पुर्ख्यौली सम्बन्धी नियमको आधारमा होइन तर अविनाशी जीवनका शक्तिको आधारमा अर्थात् पुनरुत्थानको शक्तिको आधारमा पुजारी बन्नुभएको छ। मानिसले होइन तर परमप्रभुले खडा गर्नुभएको मन्दिरमा, सो पवित्र स्थान, साँचो पवित्र बासस्थानमा यीशु ख्रीष्ट सेवक हुनुहुन्छ। उहाँ हारुन जस्ता मरणशील मानिसले अभिषिक्त गरेको पुजारी हुनुहुन्थेन, तर एक पवित्र आत्माद्वारा अभिषेक गरिएको महान प्रधान पुजारी हुनुहुन्छ। तर हामीले सोध्नु भने प्रश्न, हामीलाई अर्को पुजारीको किन आवश्यकता थियो? हामीसँग लेवीको पद अनुसार, लेवीको वंशबाटको पुजारी हामीसँग पर्याप्त थियो, हामीलाई फेरि अर्को छुट्टै पुजारीको किन आवश्यक थियो? किनकि हिब्रू सात अध्यायले भन्दछ कि लेवीको पुजारी पदद्वारा सिद्धता प्राप्त हुँदैन थियो, व्यवस्थाले बचाउन सक्दैन थियो, धर्मी ठहराउन सक्दैन थियो, हामीलाई परमेश्वरसँगको मिलापमा ल्याउन सक्दैन थियो। हामीलाई एउटा एकजना यस्तो प्रधान पुजारीको खाँचो थियो, जो पवित्र, दोषरहित, निष्कलङ्क र पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएको हुनुहुन्छ। हामीलाई यस्ता एकजना प्रधान पुजारीको खाँचो थियो, जसले अरू प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूको पापको निम्ति उहाँले दिनौ बलिदान चढाइराख्नु पर्दैन थियो। र हामीलाई चाहिएको त्यो पुजारी, प्रियहरू, यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँ पुरानो करारको पुजारी पदले संकेत गरेको, इसारा गरेको आखिरी अन्तिम सिद्ध निष्पाप पुजारी हुनुहुन्छ। मल्किसेदकको दर्जा बमोजी उहाँ सधैँभरिको निम्ति पुजारी हुनुहुन्छ। हाम्रो पापको प्रायश्चित हुने आशामा उहाँ पशु र बलि चढाउन आउनु भएन, तर उहाँ त आफ्नै शरीरलाई हाम्रो पापको प्रायश्चितको बलिको रूपमा अर्पण गर्न लाउनुभयो। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पुरा गरिदिनु भएको छ। तपाईँलाई थाहा छ कि आज चर्चमा कुनै पुजारी छैन। गलत नसम्झनुहोस्, पास्टर पुजारी होइन, म चर्चको पुजारी होइन, म पनि तपाईँहरू जस्तै परमेश्वर अनुग्रहद्वारा बचाइएको एक पापी हुँ। यस चर्चमा कुनै पुजारी छैन, यस चर्चमा बलिदान पनि छैन। म कसैले पनि यस चर्चमा बिहानी समयमा आउँदाखेरि परेवा, कुखुरा अथवा भेडा बाख्राहरू बोकेर लिएर आएको म देख्दिनँ कसैले पनि। तपाईँ केवल बाइबल बोकेर आउनुहुन्छ चर्चमा, केवल बाइबल बोकेर किन? चर्चमा किन पुजारी छैन? चर्चमा किन बलिदानहरू छैन? किनकि ख्रिस्ट नै हाम्रो पुजारी, ख्रिस्ट नै हाम्रो बलि हुनुहुन्छ। प्रियहरू, यदि तपाईँले यीशुलाई अझसम्म विश्वास गर्नुभएको छैन भने तपाईँलाई पनि पुजारी राजा यीशु चाहिन्छ। कृपया उहाँ कहाँ आउनुहोस्, ख्रिस्टमाथि विश्वास गर्नुहोस्। उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई वचनले घोषणा गर्दछ कि उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। सो मल्किसेदकको बारेमा हामी हेरिरहेका छौँ, मल्किसेदक को थिए, दोस्रो मल्किसेदकले के गरे, मल्किसेदकले के गरे। पहिलो, मल्किसेदकले अब्राहमलाई भोजनले सेवा गरे। मल्किसेदकले अब्राहमको अतिथि सत्कार गरे, अथवा मल्किसेदकले अब्राहमको निम्ति रोटी र दाखमत जुटाइदिए। पद 18 हेर्नुहोस् न, अनि सालेमका राजा मल्किसेदक रोटी र दाखमत लिएर अब्राहम कहाँ आए। मल्किसेदकले अब्राहम र उनका सिपाहीहरूको स्मृतिको लागि, रिफ्रेसमेन्टको लागि रोटी र दाखमत उनले ल्याए र उनीहरूको विजयको निम्ति उनीहरूलाई बधाई दिँदै उनले, मल्किसेदकले अब्राहम उनका सिपाहीहरूसँग यहाँनिर विजय उत्सव मनाएका हामी देख्दछौँ। यो खालि रोटी र यहाँ दाखमतको एउटा सामान्य यो भोजन कुरा भइरहेको छैन, यो वास्तवमा एउटा सेलिब्रेसनको उत्सवको कुरा भइरहेको छ। किनकि तपाईँलाई थाहा छ सन्दर्भ, यो 17-18 पदको सन्दर्भ तपाईँलाई थाहा छ, 14 अध्यायमा के भइरहेको छ, 14 अध्यायमा तपाईँलाई थाहा छ कि यहाँनिर राजाहरूको बिचमा लडाइँ भएको छ। लडाइँ हुने क्रममा अब्राहमको आफ्नै भतिजा लोथको कैद भएको छ र लोथलाई छुट्याउन त्यो अब्राहमले आफ्नो सिपाही लिएर गएको छ र ती राजाहरूलाई परास्त गरेर कदोर लाओमेर र तिनका मित्र राजालाई जितेर फर्कदा फर्किने क्रममा यानि सालेमको राजा मल्किसेदकले रोटी र दाखमत लिएर त्यो विजयी उत्सव मनाउन त्यहाँ हामी गएका पाउँदछौँ। सो मल्किसेदकले के गरे, पहिलो उनले अब्राहमको निम्ति अब्राहमलाई भोजन दाखमत दिएर सेवा गरे। दोस्रो, मल्किसेदकले परमेश्वरको तर्फबाट अब्राहमलाई आशिष दिए। मल्किसेदकले परमेश्वरको तर्फबाट अब्राहमलाई आशिष दिए। मल्किसेदकले परमेश्वर मानिस बीच एक मध्यस्थकर्ताको यहाँ भूमिका निभाउँछन्। परमेश्वरको तर्फबाट मल्किसेदकले अब्राहमलाई आशिष दिन्छन्। पद 19 हेर्नुहोस् न, पदुनसमा उनले अब्राहमलाई यसो भनेर आशीर्वाद दिए, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्राहमलाई आशिष मिलोस्। त्यसै गरी तेस्रो, मल्किसेदकले अब्राहमको कारण परमेश्वरको प्रशंसा गर्छन्। अब्राहमको कारण परमेश्वरको प्रशंसा गर्छन्, परमेश्वरलाई धन्यको भन्छन्। पद 20 हेर्नुहोस् न, सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो। सो मल्किसेदकले परमेश्वरको तर्फबाट अब्राहमलाई आशिष दिन्छन् र अब्राहमको खातिर फेरि परमेश्वरलाई प्रशंसा चढाउँछन्। एक मध्यस्थकर्ताको भूमिका यहाँ मल्किसेदकले निभाइरहेको छन्, जुन मध्यस्थकर्ताको भूमिका अन्तत फेरि हामी ख्रिस्टमा पनि देख्दछौँ कि ख्रिस्टले मानिसको तर्फबाट परमेश्वर कहाँ आफ्नो अर्जमितिहरू चढाउनुहुन्छ अथवा मानिसको तर्फबाट परमेश्वर कहाँ हामीलाई प्रतिनिधित्व गर्नुहुन्छ र परमेश्वरको तर्फबाट ख्रिस्टले फेरि परमेश्वरलाई मानिस कहाँ प्रतिनिधित्व गर्नुहुन्छ। सो मल्किसेदकले अब्राहमको परमेश्वरलाई धन्यको भन्छन् जसले अब्राहमलाई आफ्नो शत्रुहरूमाथि विजय दिनुभयो। अब्राहम लडेका थिए, अब्राहमले आफ्नो सैनिकहरू खटाएका थिए, आफ्नो बल एउटा एकदम योद्धाहरू खटाएका थिए, बलवान पुरुषहरू खटाएका थिए, तर विजय दिनुहुने परमेश्वर हुनुहुन्छ भने यहाँनिर मल्किसेदकको आशिषमा हामी देख्दछौँ। र चौथौँ, मल्किसेदकले अब्राहमबाट दशंसा ग्रहण गरे। मल्किसेदकले के गरे हामीले देख्छौँ, एकदम इम्पोर्टेन्ट छ है, यो साधारण कुरा छैन। ए, उसले आशिष दिएछ, रोटी सोटी लिएर आएछ, होइन, दशंसा पनि ग्रहण गरेछ मात्र होइन, तर यसको मिनिङ छ, यसको अर्थ छ। सो चौथो, मल्किसेदकले अब्राहमबाट दशंसा ग्रहण गरे। तपाईँले याद गर्नुपर्छ हिब्रू 7:6-7 के भन्दछ कि लेवीका वंशावलीमा नपर्ने मल्किसेदकले अब्राहमबाट दशंसा लिएका हुन्। लेबीको वंशकाहरू मात्र, लेबीको वंश पर्नेहरूसँग मात्र दशंसा ग्रहण गर्ने अधिकार थियो। तर यी मानिस लेबीका वंशको होइनन्। को यी मानिस, कहाँबाट हुन्, उसको बाउ आमा, उसको बारेमा हामी केही पनि थाहा छैन, तर उसले अब्राहमबाट दशंसा लिए। प्रतिज्ञाहरू प्रतिज्ञाहरू पाउनेलाई नै अथवा अब्राहमलाई नै यिनले आशीर्वाद दिएका थिए। यसमा विवाद गर्ने केही कुरै छैन कि सानाले ठुलाबाट आशीर्वाद पाउँछ। हाम्रो नेपाली संस्कृतिमा पनि त्यही चल्छ होइन र कि ठुलाले सानालाई आशीर्वाद दिन्छ। यदि कसैले कसैलाई आशीर्वाद दिँदैछ भने आशीर्वाद दिने ठुलो हुन्छ, आशीर्वाद लिने सानो हुन्छ। यहाँनिर मल्किसेदक अब्राहमभन्दा पनि महान थिए भने हामी देख्दछौँ। मल्किसेदकको पुजारी पद लेवी र हारुनको पुजारी पद भन्दा पनि श्रेष्ठ थियो भने हामी यहाँ देख्दछौँ। र यहुदाको कुलबाट आउनुहुने राजा येशु ख्रिस्ट झनै महान प्रधान पुजारी हुनुहुन्छ भने हामी बुझ्दछौँ। र येशु ख्रिस्टको पुजारी पद सदा सर्वदा रहिरहन्छ। र पाँचौं, यी सबै कामहरूद्वारा मल्किसेदकले जे जे गरे ती सबै कामहरूद्वारा मल्किसेदकले ख्रिस्टको फेरि छायाको रूपमा काम गरे। मल्किसेदक को थिए भन्ने कुरा पनि उसले ख्रिस्टकै प्ररूप रूपमा छायाको रूपमा काम गरिरहेको थियो भने मल्किसेदकले के गरे उसको व्यवहारले पनि ख्रिस्टकै प्ररूपको रूपमा काम गरिरहेको हामी पाउँदछौँ। अर्को शब्दमा भन्नुपर्दाखेरि अब्राहमलाई भोज दिएर परमेश्वरको तर्फबाट अब्राहमलाई आशिष दिएर र अब्राहमको कारण परमेश्वरलाई प्रशंसा चढाएर र अब्राहमबाट दशंसा ग्रहण गरेर मल्किसेदकले ख्रिस्टको प्ररूप छाया अथवा नक्कलको रूपमा यहाँनिर काम गरे। हानुहोस् यसलाई हामी विस्तारमा हेरौँ। पहिला हामी हेर्छौँ ख्रिस्टले पनि पापीहरूलाई स्वर्गीय रोटीमा भाग लिन आमन्त्रित गर्नुहुन्छ। ख्रिस्टले पनि पापीहरूलाई स्वर्गीय भोजनमा आमन्त्रित हुन सरी भाग लिन आमन्त्रित गर्नुहुन्छ। ख्रिस्ट स्वर्गबाट ओर्ली आएको रोटी हुनुहुन्छ। उहाँलाई खान अर्थात् ग्रहण गर्ने सदाको निम्ति उहाँलाई खाने ग्रहण गर्ने सदाको निम्ति तृप्त र स्फूर्त हुनेछन्। यीशु आफूले भन्नुभएको छ मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु किनभने मेरो देह साँच्चै खाने कुरा हो र मेरो रगत साँच्चै पिउने कुरा हो। मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु। युहन्ना छ अध्यायको 54 56 पदसम्म। यतिखेर यसो यहाँ प्रतीकात्मक रूपमा बोल्दै हुनुहुन्थ्यो सिम्बोलिकली ओके कि यहाँ खानु र पिउनुले उहाँलाई ग्रहण गर्नु र उहाँमाथि केवल उहाँमाथि केवल ख्रिस्टमाथि भरोसा गर्नु भन्ने अर्थ राख्दछ। यहाँ क्यानिबलिज्मको बारेमा कुरा भइरहेको छैन। यसको मासु साँच्चै लाछलुस पारेर खाने विषयमा कुरा भइरहेको छैन। हामी त्यस्तो गर्दैनौँ, गलत नबुझ्नु होला। तर उहाँलाई खानु पिउनेले उहाँलाई ग्रहण गरौँ केवल ख्रिस्टमा भरोसा गर्नु भन्ने अर्थ राख्दछ र उहाँमा भरोसा गर्नेसँग अनन्त जीवन छ भनी येशूले घोषणा गर्नुहुन्छ। त्यसकारण ख्रिस्टलाई ग्रहण गर्नेहरूले उहाँको सम्झनामा गर्ने प्रभुभोजको रोटी र कचौरालाई पनि ग्रहण गर्दछन्। र जब जब हामी प्रभुभोज लिन्छौँ यद्यपि यो सानो एउटा रोटीको टुक्रा र थोरै कचौराको जुसको कुरा भए तापनि यसले आउनेवाला विराट भोजको छायाको रूपमा काम गरिरहेको छ, पूर्व स्वादको रूपमा काम गरिरहेको हुन्छ। र प्रियहरू एक दिन यस्तो दिन आउँदैछ जतिखेर ख्रिस्टका मानिसहरू उहाँको टेबलको वरिपरि बसेर उहाँसँगै स्वर्गमा भोजन गर्नेछन्। तब मात्र हामी पूर्ण रूपमा सधैँको निम्ति सन्तुष्ट हुनेछौँ। मल्किसेदकको रोटीले र मल्किसेदकको दाखमतले येशु ख्रिस्टको शरीर र रगतको प्ररूपको रूपमा काम गर्दछ। दोस्रो, ख्रिस्टले उहाँको मानिसहरू अर्थात् चर्चलाई आशिष दिनुहुन्छ। मल्किसेदकले अब्राहमलाई आशिष दिए, ख्रिस्टले पनि उहाँको मानिसहरू अर्थात् चर्चलाई आशिष दिनुहुन्छ। पृथ्वीमा हुँदा ख्रिस्टले आफ्नो मानिसहरूलाई आशीर्वाद दिनुभयो, महिमामा उचालिनुभन्दा पहिले उहाँले आफ्ना चेलाहरूलाई आशिष दिनुभयो। लुका 24 अध्यायले यसरी भन्दछ कि उहाँले अथवा ख्रिस्टले तिनीहरूलाई अथवा चेलाहरूलाई बेथानियामा लैजानुभयो र आफ्नो हात उचालेर तिनीहरूलाई अथवा चेलाहरूलाई आशीर्वाद दिनुभयो। उहाँले अर्थात् ख्रिस्टले तिनीहरूलाई अथवा चेलाहरूलाई आशीर्वाद दिँदै दिनुहुँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। र एक दिन अन्तको दिनमा उहाँले फेरि हामीलाई आशिष दिनुहुनेछ। एक टिप्पणीकारका अनुसार जब हाम्रो लडाईँ सकिन्छ जीवित येशु ख्रिस्टले हामीलाई यस संसारको आँखाको अगाडि आशिष दिनुहुनेछ। र साँच्चै प्रभु भोजको विधिमा उहाँले हामीलाई स्वर्गको सिंहासनबाट अहिले नै धन्यको अथवा आशिषित घोषणा गर्नुहुन्छ। अब्राहम जस्तै हामी पनि संसारद्वारा तिरस्कृत छौँ होला, हाम्रो आशिष मानिसहरूको दृष्टिबाट लुकेको छ होला र हामी परमेश्वरको प्रतिज्ञाहरूमा भरोसा गर्छौँ भने कसैलाई थाहा नहोला, तर ख्रिस्टले हामीलाई ख्रिस्टले हामीलाई परमेश्वरको आफ्नै जनको रूपमा स्वीकार गर्नुहुन्छ र त्यो दिन पनि आउनेछ जुन दिन हरेक आँखाले यो कुरा देख्नेछ। हामी आशिषित मानिसहरू हौ भन्ने कुरा एक दिन हरेक आँखाले थाहा पाउनेछ। यद्यपि संसारको स्तर अनुसार संसारको मूल्याङ्कन र गन्ती हिसाब अनुसार क्यालकुलेसन अनुसार हामी आशिषित देखिँदैनौ, तर हामी आशिषित मानिस हौ। प्रधान पुजारी येशु ख्रिस्टमा हामी उनीहरू आशिषित छौँ र यो एक दिन स्पष्ट हुनेछ। संसारले पनि यो देख्नेछ कि यी मानिसहरू वास्तवमा आशिषित मानिसहरू रहेछन्। सो हाम्रो आशिषको मूल्याङ्कन हामीसँग कति गाडी घोडा कति घर पैसा छ भन्ने कुराको आधार हुँदैन। हामी कस्तो कति स्वस्थ छौँ कति धनी छौँ भन्ने कुराकोमा त्यसको आधारमा हाम्रो आशिष मूल्याङ्कन हामी गर्दैनौँ। त्यो संसारको स्तर हो, त्यो संसारको तरिका हो। हाम्रो आशिष नदेखिने कुराको आधारमा मूल्याङ्कन हुँदछ। हाम्रो आशिष संसारको आँखाबाट लुकेको छ। हाम्रो आशिष संसार र शरीरमा मन लगाउनेहरूको आँखाहरूबाट लुकेको छ। र अर्को ख्रिस्टले हाम्रो दशंसा मात्र होइन हाम्रो सम्पूर्ण जीवन स्वीकार्नुहुन्छ। मल्किसेदकले अब्राहमको दशंसा स्वीकार गरे तर ख्रिस्टले हाम्रो दशंसा मात्र होइन हाम्रो सम्पूर्ण जीवन स्वीकार गर्नुहुन्छ, सम्पूर्ण जीवनमाथि दाबी गर्नुहुन्छ। किनकि हाम्रो सबै थोकमाथि येशु ख्रिस्ट मालिक राजा हुनुहुन्छ। हाम्रो सम्पूर्ण जीवन येशु ख्रिस्टको हो। एक समय फरिसीहरूले येशूलाई यसरी सोधेका थिए कि कैसरलाई कर तिर्नु न्यायसँग छ कि छैन। कैसर राजा थिए, उसलाई कर तिर्नु न्यायसँग छ कि छैन। येशूले जवाफ दिनुभयो, एउटा दिनार ल्याएर देखाऊ, यो तस्बिर र छाप कसको। र तिनीहरूले उहाँलाई भने कैसरको, किनकि त्यो सिक्कामा कैसरको छाप थियो, त्यो राजाको छाप थियो। तब येशूले तिनीहरूलाई भन्नुभयो, कैसरका चिजहरू कैसरलाई देऊ र परमेश्वरका चिजहरू परमेश्वरलाई देऊ। सो प्रियहरू, हामी परमेश्वरको स्वरूप धारण गर्ने मानिसहरू हौँ। हामी माथि परमेश्वरको छाप छ, परमेश्वरको चित्र छ। हामी उहाँद्वारा र उहाँको निम्ति बनाइएका छौँ। हाम्रो जीवनको प्रमुख लक्ष्य उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु र परमेश्वरमा आनन्दित हुनु, उहाँमै मग्न हुनु। तर पापको भ्रष्टताको कारण हामीले सधैँ हाम्रो आफ्नै महिमा खोजेका छौँ र हामीले आफैलाई प्रेम गरेका छौँ र आफैमा हामी मग्न भएका छौँ। We love ourselves, we enjoy ourselves, and we glorify ourselves. पापको कारणले गर्दाखेरि, त्यसकारण ख्रिस्ट बिना हाम्रो आराधना, हाम्रो दशंसा, हाम्रो कुनै पनि असल थोकहरू परमेश्वरको सामु केवल झिझो लाग्ने हो हल्ला मात्र हुनु, यो अस्वीकार्योग्य छ, यो स्वीकार्योग्य छैन। तर अब हामी ख्रिस्टमा भएको कारण परमेश्वरले केवल हाम्रो आराधना मात्र स्वीकार गर्नुहुन्न, हाम्रो सम्पूर्ण जीवन उहाँले ग्रहण गर्नुहुन्छ। परमेश्वर हाम्रो शनिबारको बिहानको डेढ घन्टाको समयको बारेमा मात्र उहाँले चासो राख्नुहुन्न, तर हाम्रो जीवनको 24 घन्टाप्रति 24/7 उहाँले चासो राख्नुहुन्छ। परमेश्वर हाम्रो समय र पैसाको 10 अंशको मात्र मालिक हुनुहुन्न, तर सबै कुराको 100% उहाँ मालिक हुनुहुन्छ, उहाँको हक लाग्दछ। हामी जो हौ र हामीसँग जे जति छन् ती सबैमा महान मल्किसेदक येशु ख्रिस्टको हक लाग्छ। सो मल्किसेदक को थिए र उनले के गरे भन्ने विषयमा हामीले हेरिसक्यौँ। हामी अब अब्राहमको विषयमा, अब्राहमको प्रत्युत्तरलाई हेर्नेछौँ। आजको वचनको दोस्रो बुदा अब्राहम। अब्राहमको पहिलो प्रत्युत्तर सालेमको राजा मल्किसेदकलाई थियो। ओके, पहिलो प्रत्युत्तर हेर्दैछौँ अनि दोस्रो प्रत्युत्तर हेर्छौँ। पहिलो प्रत्युत्तर सालेमका राजा मल्किसेदकलाई थियो। तपाईँलाई थाहा छ, यहाँ वास्तवमा अब्राहमलाई भेट्न दुई राजा आएका थिए, एक सालेमका राजा, अर्को सदोमको राजा। हामी अहिले सालेमको राजाको मात्र कुरा गरिरहेको छौँ, मल्किसेदकको मात्र बारेमा मात्र कुरा गरिरहेको छौँ। अहिले हामी एकैछिनमा सदममा पनि आउँछौँ, सदमको राजा। र अब्राहमको पहिलो उत्तर सालेमको राजा मल्किसेदकलाई थियो भने दोस्रो प्रत्युत्तर सदमको राजालाई थियो। सो पहिलो प्रत्युत्तर अब्राहमले कसरी मल्किसेदक प्रति प्रत्युत्तर जनाए, बाइबलले हामीलाई भन्दछ कि अब्राहमले यहाँनिर मल्किसेदकको आशिष स्वीकार गर्दछ। मल्किसेदकको आशिष अब्राहमले स्वीकार गरेको छ, उसको प्रत्युत्तर यो छ, उसले स्वीकार गरेको छ। उनलाई विजय दिने सर्वोच्च परमेश्वर हुनुहुन्छ भनी मल्किसेदकसँग अब्राहम सहमत भएको छ र सर्वोच्च परमेश्वर धन्यका परमेश्वरलाई नै सबै कुराको श्रेय जानुपर्छ भनी उनी ठान्दछ। त्यसै कारणले त अब्राहमले मल्किसेदकलाई दशंसा दिए, किनकि दशंसाले अब्राहम मल्किसेदकले जे जे कुराहरू भने त्योसँग सहमत छ भन्ने कुरा जनाउँदछ। अब्राहमले दशंसाद्वारा मल्किसेदकको आशिषलाई पक्का गर्छन्, पुष्टि गर्दछन्। र पद बीसको अन्तिम वाक्यांश, अनि अब्राहमले उनलाई अथवा मल्किसेदकलाई सबै कुराको दशंसा दिए। कसैले यसरी भनेका छन् कि धेरै ख्रिस्टियनहरूले आज ख्रिस्टलाई दिने भन्दा बढी त अब्राहमले ख्रिस्टको प्ररूपलाई दशंसा दिएका छन्। के तपाईँको बारेमा पनि यही भन्न सकिन्छ? जे होस्, यो अब्राहमको जीवनमा भएको परमेश्वरको अनुग्रह र भलाइको स्वीकार थियो। अब्राहम घमण्डी भएनन्, उनले आफ्नो शक्ति र सेनामा गर्व गरेनन्, यो त मैले विजय हासिल गरेको, विजय दिनुहुने परमेश्वरले, मेरो आफ्नो शक्तिमा, मेरो सेनाको शक्तिमा, मेरो आफ्नो बुद्धिको कारणले गर्दाखेरि, मेरो आफ्नो रणनीतिको कारणले गर्दाखेरि यो शक्ति मैले हासिल गरेको भने अब्राहमले कति पनि घमण्ड गरेनन्। तर अब्राहम परमेश्वरप्रति कृतज्ञ भए, परमेश्वरप्रति धन्यवादी भए, अब्राहमले त्यसकारण दशंसा चढाए। अनि तपाईँ नि के तपाईँ परमेश्वरले तपाईँको जीवन गर्नुभएको सबै कुराको लागि धन्यवादी हुनुहुन्छ? आर यु थ्याङ्कफुल? यदि हुनुहुन्छ भने तपाईँ यसलाई कसरी व्यक्त गर्नुहुन्छ, अर्थात् तपाईँ यसलाई कसरी देखाउनुहुन्छ? तपाईँ परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ भन्ने कुरा के यो तपाईँले गर्नुहुने प्रार्थनामा देखिन्छ कि यो दशंसा भेटिदिने कुरामा झल्किन्छ कि तपाईँ परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ, तपाईँ यीशु ख्रीष्टले क्रुसमा गर्नुभएको कार्यप्रति धन्यवादी हुनुहुन्छ भन्ने कुरा के तपाईँको दिहाईमा देखिन्छ कि यो तपाईँको अतिथि सत्कारमा देखिन्छ? प्रियहरू, परमेश्वर कृपा र भलाइलाई तपाईँले कसरी प्रत्युत्तर दिँदै हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनमा भएको सबै सफलताहरूलाई, आशिषहरूलाई लिएर कतै अहङ्कारी त बनिरहनु भएको छैन? तपाईँको जीवन भएको सबै सफलताको श्रेय तपाईँ कसलाई दिनुहुन्छ? मलाई बधाई छ, आई डिजर्भ इट, म यसको योग्यको छु, मैले गरेर देखाइदिए, फलानालाई जागिर लगाइदिने म हो नि। तपाईँ घमण्ड यसरी यी वाक्यांशहरूमा अभिव्यक्त त भइरहेको छैन कि तपाईँ भन्नुहुन्छ कि सर्वोच्च परमप्रभु परमेश्वर धन्यका हुन्। सुप्रियहरू, यो हामी सबैले सामना गर्ने परीक्षा हो। तपाईँको जीवनमा अहङ्कारलाई लिएर तपाईँ र म होसियार हुनुपर्दछ। हाम्रो जीवनको हरेक आशिष र सफलता अहङ्कारमा नभई कृतज्ञतामा अन्त्य हुनुपर्दछ। एभ्री भिक्ट्री एन्ड एभ्री सक्सेस इन आवर लाइफ सुड नट एन्ड इन प्राइड बट प्रेज। हामीसँग जे जति छन् र हामी जे गर्छौँ ती सबैमा सर्वोच्च परमेश्वर धन्यका हौन्, यो हाम्रो नारा हुनुपर्छ। सो अब्राहमको प्रत्युत्तर तपाईँले देख्नुभयो, अब्राहमले मल्किसेदकद्वारा परमेश्वरलाई सबै कुराको दशंसा दिए। र अब्राहमको दोस्रो प्रत्युत्तर सोदमका राजालाई छ, सोदमको राजालाई। यहाँ सोदमको राजाले कदोर्लाओमेर र तिनका मित्र राजाले जित्न सकेका थिएनन्। सोदमको राजा हारेका थिए, तर अब्राहमले तिनीहरू सबैलाई परास्त गरिदिए। त्यसैले अब्राहमको सम्मानको लागि सोदमको राजाले अब्राहमलाई लुटको धनमाल बक्सिस दिने प्रस्ताव राख्छन्। पद 21 हेर्नुहोस् न, तब सोदमको राजाले अब्राहमलाई भने, मलाई मानिसहरू मात्र देऊ, तर धनमाल चाहिँ तिमी नै राख्नु। सो लडाईँ पूर्व यहाँनिर मानिसहरू धनमाल सबै सोदमको राजाको थियो, किनकि सदमको कुरा भइरहेको छ है, सदममा कुरा भइरहेको छ। तर उनको उनले लडाइँ हारेको कारण अब यसमा अब्राहमको पनि हक लाग्ने कुरा जस्तो देखिन्छ, किनकि अब्राहम हो नि त लडाइँ जित्ने त। यद्यपि सदमको राजा उथे, तर अब्राहम आफ्नो भतिजा उसलाई छुटाउने क्रममा अब्राहमले लडाइँ जितेपछि त्यो धनमाल र त्यहाँका मानिसहरूसँग अब्राहमको पनि हक लाग्ने भएपछि सदमको राजा एकदम चलाखो भएर यहाँनिर अब्राहमलाई अब्राहमसँग झै झगडा नगर्ने तर अब्राहमसँग यो कुराहरू मिलाउने कुरा उसले गरिरहेको हामी पाउँदछौँ। सो सम्भावित झगडा पन्छ्याउने उद्देश्यले सदमको राजाले अब्राम को सामु यो प्रस्ताव राख्दछ कि धनमाल चाहिँ तिमी नै राख्नु तर मलाई मानिसहरु चाहिँ देऊ मलाई मानिसहरु देऊ यो एक निष्पक्ष फेयर प्रस्ताव थियो तर अब्राहमले कसरी प्रत्युत्तर दियो अब्राहमको प्रत्युत्तर के थियो ओ वाउ यी सबै धनमाल मै राख्नु म त धनी हुने भयो आई एम गेटिङ रिच के अब्राहमले यसरी प्रत्युत्तर दिए वाउ परमेश्वरले आशिष दिनुभयो मलाई यदि तपाईँ र म सायद अब्राहमको ठाउँमा भइदिएको भए त्यसै गर्ने थियो होला सेल्फी खिचेर सायद फेसबुकमा पोस्ट गरेर संसारलाई समाजलाई देखाउन हामीलाई हतार हुन्थ्यो होला तर अब्राहमको प्रत्युत्तरलाई विचार गर्नुहोस् न पदहरू 22-24 तर अब्राहमले सदमको राजालाई भने स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईँको कुनै पनि थोकमा लिने छैन अब्राहम किन सदमको राजाले प्रस्ताव गरेको कुराहरू स्वीकार गर्न इन्कार गर्छन् किन अब्राहम भन्छ नत्र त मैले अब्राहमलाई धनी तुल्याए भने तपाईँले भन्नुहुनेछ मसँग भने मानिसहरूले जति खटाएका खाएका र तिनीहरूका भाग बाहेक म केही हिस्सा लिने छैन आनेर एस्कोर र मम्रेले चाहिँ आफ्ना भागहरू लिउन् सो तपाईँले याद गर्नुपर्छ कि परमेश्वरले अब्राहमलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो परमेश्वरले अब्राहमलाई आशिषित व्यक्ति बनाउने प्रतिज्ञा गर्नुभएको थियो अब्राहम परमेश्वरको प्रतिज्ञामा अहिले यस घडीमा पनि भर परिरहेको हामी देख्दछौँ उसको लागि एउटा परीक्षा थियो तर अब्राहम यहाँ पर्खिन तयार छ उनले छोटो मिठो सर्टकट बाटो अपनाउन यहाँ चाहिरहेको हामी देख्दैनौँ एउटा टिप्पणीकारको अनुसार अब्राहमले आफ्नो सेवकको आवश्यकताहरू पुरा गर्नु नै प्रभुको क्षमताको यहाँ गवाही दिइरहेका छन् त्यसैले अब्राहम भन्छ कि मलाई अरू कुरा अरू मानिसहरूको निर्णय गर्नु छैन आनेर स्कुल र मम्रेले आफ्नो भागहरू लिन्छन् उनीहरू चाहन्छ भने उनीहरूले लियोस् मलाई यसमा भन्नु केही छैन उनीहरूको त्यो आफ्नो निर्णय हो स्वतन्त्रताको कुरा हो तर म भने चाहिँ पृथ्वी स्वर्ग र पृथ्वीका परम प्रभु सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईँको कुनै पनि थोक मन लिने छैन अर्को शब्द भन्नुपर्दाखेरि धन्यवाद तपाईँलाई तपाईँको धनमाल र मानिसहरू तपाईँ आफै राख्नुहोस् मसँग मेरो परमेश्वर हुनुहुन्छ मेरो परमेश्वर मेरो निम्ति काफी छ माई गड इज इनफ फर मी प्रिय मित्र संसारले तपाईँलाई प्रलोभनमा पार्ने कोसिस गर्दा के यो तपाईँको प्रतिक्रिया भएको छ जब तपाईँको जागिरको क्षेत्रमा अध्ययनको क्षेत्रमा संसारले जब तपाईँलाई छोटो मिठो बाटो देखाउनु खोज्छ पदोन्नतिको बाटो देखाउनु खोज्छ के तपाईँको यो प्रत्युत्तर भएको छ सदमको राजाले के तपाईँले यसरी भन्नुभएको छ कि संसारको एउटा धागो अथवा जुत्ताको फित्ता वा कुनै पनि थोकमा लिने छैन ख्रिस नै मेरो धन हुनुहुन्छ ख्रिस मेरो लागि काफी छन् के तपाईँ परमेश्वरको प्रावधानमा भर पर्नुहुन्छ तपाईँको निम्ति तपाईँको परिवारको निम्ति डु यु ट्रस्ट इन द प्रोभिजन अफ गड के तपाईँ परमेश्वरको प्रावधानमा भर पर्नुहुन्छ के तपाईँ लाग्छ कि आई हेभ टु डु दिस मैले केही गर्नुपर्छ आफै मैले केही गर्नुपर्छ यदि मैले गर्न भने मेरो परिवार बर्बाद हुन्छ मैले यो गर्नै पर्छ यो लिनै पर्छ यति थोरै झुट मैले बोल्नै पर्छ थोरै सम्झौता मैले गर्नै पर्छ प्रिय उत्पत्ति 14 अध्यायमा यहाँ दुई सहरहरूको प्रतिनिधित्व गरिएको छ दुई सहरहरूको टू सिटिज मानिसको सहर र परमेश्वरको सहर सदमको राजाले मानिसहरूको सहरको प्रतिनिधित्व गर्दछ भने सालेमका अथवा यरुसलेमका राजाले परमेश्वरको सहरको प्रतिनिधित्व गर्दछ अब्राहमले छनौट गर्नुपर्ने थियो अब्राहम ह्याड अ चोइस टु मेक लोतले मानिसको सहर छनौट गरे तर अब्राहमले परमेश्वरको सहर छनौट गरे अब्राहमले परमेश्वरलाई रोजे तपाईँ कुन सहर छनौट गर्दै हुनुहुन्छ आउनुहोस् हामी प्रार्थना गरौँ।